بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی سمانیہ شروتا، حسن عباس اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا صدا کی بھانتی آج بھی ہمارے کارکرم کا شبھارمبھ پوتر قرآن مجید کی تلاوت ایوم اس کے انواد سے کیا جائے گا۔ آج آپ قرآن مجید کے سورہ نحل کی 72 اور 73 آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں شری قاسم رضی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، والله جعل لكم من أنفسكم أزواجا وجعل لكم من أزواجكم بنين وحفدة وجعل لكم من أزواجكم بنين وحفدة ورزقكم من طيبات، أفبالباطل يؤمنون الله هم يكفرون، ويعبدون من دون الله ما لا يملك لهم رزقا من السماوات والأرض شيئا، ما لا يملك لهم رزقا من السماوات والأرض شيئا ولا يستطيعون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ایشور نے تمہیں میں سے تمہارا جوڑا بنایا ہے اور پھر اس جوڑے سے سنتان و ان کی سنتان کو پیدا کیا اور تمہیں پوتر روزی دی ہے، تو کیا یہ لوگ اسطیہ میں آستھا رکھتے ہیں اور ایشور ہی کی انوکمپا سے انکار کرتے ہیں، اور یہ لوگ ایشور کے بجائے ان کی اپاسنا کرتے ہیں جو نہ آکاشوں و دھرتی میں کسی روزی کے سوامی ہیں اور نہ ہی جنہیں کوئی سامرتھ پراپت ہے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
آج شکروار ہے، فروردین کی 19، رمضان کی 6 اور اپریل کی 8 تاریخ۔ شروتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ ویو 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیا پسند آئے گا۔ کاریکرم کے بارے میں اپنے وچاروں، سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیا اوگت کرے گا۔ ہمارے پتے نوٹ کر لیں، ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شروتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ رمضان کے سمبندھ میں ہمارا وشیش کاریکرم سنیں گے، اور سبھا کے انت میں آپ اپنا من پسند کاریکرم سنیں گے پاتر سنسار۔ شروتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم، سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ تہران کے استھائی امام جمعہ نے کہا ہے کہ پرمانو ادیوگ ایرانی جنتا کا قانونی ادھیکار ہے۔ پاکستان کے اچچتم نیالے نے نیشنل اسمبلی کے اپادھیکش کے فیصلے کو رد کر دیا ہے۔ جرمن راشٹرپتی نے روسی راشٹرپتی پر مقدمہ چلائے جانے کی مانگ کی ہے۔ ایمرجنسی لینڈنگ کے دوران ویمان کے 2 ٹکڑے ہو گئے۔ اور اب آپ وستار سے سماچار سنیے۔ آج تہران کی کیندریہ نماز جمعہ حجت الاسلام کاظم صدیقی کی امامت میں ادا کی گئی۔ انہوں نے نماز جمعہ کے خطبوں میں پرمانو تکنیک راشٹریہ دیوس کی اور سنکیت کرتے ہوئے کہا کہ آج پرمانو ارجا، دوا اور پانی کو میٹھا بنانے آدی چھیتروں میں وشو کے لوگوں کی ضرورتوں میں سے ہے۔ انہوں نے کہا کہ ایرانی راشٹر کو اس ادیوگ کی ضرورت ہے، اتہ پرمانو ادیوگ سے سمپن ہونا ایرانی راشٹر کا دھارمک اور قانونی ادھیکار ہے۔ تہران کی کیندریہ نماز جمعہ کے استھائی امام نے کہا کہ سرکار پوری طرح پرتبندھوں کے سماپت کرانے اور انہیں پربھاوہین بنانے کی دشا میں کام کر رہی ہے۔ انہوں نے پوتر نگر مشہد میں ہونے والی گھٹنا کے سمبندھ میں بھی کہا کہ 2 دھرم گرو رمضان کے پوتر مہینے میں شہید ہو گئے۔ انہوں نے امام رضا علیہ السلام کے پوتر روزے میں شہادت کا سندر وستر دھارن کیا، اور یہ شہادت ایشوریہ عزت و پرتشٹھا ہے۔ ایران کے سستان و بلوچستان پرانت میں شپنگ اور بندرگاہوں کے مہانردیشک نے بھارت سے چابہار پر دیرگھ کالک سمجھوتے کو لاگو کرنے کے لیے کہا ہے۔ پراپت رپورٹ کے انوسار اسلامی گنتنتر ایران کے سستان و بلوچستان پرانت میں شپنگ اور بندرگاہوں کے مہانردیشک بہروز عقائی نے کہا کہ بھارت سرکار چابہار بندرگاہ پر دیرگھ کالک سمجھوتے کو جلد سے جلد پورا کرنے، اس بندرگاہ سے بازار کا وستار کرنے، مارکیٹنگ اور سمندری ویاپار کو بڑھاوا دینے کے لیے आवश्यक कदम उठाए। उन्होंने कहा कि चाबहार के शहीद बहिश्ती बंदरगाह का विस्तार करने के लिए संयुक्त उद्यम में भारत और ईरान का सफल सहयोग दोनों देशों के बीच अधिकतम सहयोग का एक सफल मॉडल हो सकता है। बेरूज ने कहा कि चाबहार बंदरगाह में विस्तार का लक्ष्य मकरान के पूर्वी अक्ष, पूर्वी तट और तटों के साथ विस्तार करना, समुद्र के खजानों से लाभ उठाना और क्षेत्र के देशों के साथ संबंधों में सुधार करना है। ईरान के पवित्र नगर मशहद में स्थित इमाम रजा अलैहिस्सलाम के रोजे में हुए आतंकवादी हमले में घायल हुए एक अन्य धर्मगुरु भी दो दिन बाद शहीद हो गए। प्राप्त रिपोर्ट के अनुसार ईरान के पवित्र नगर मशहद में स्थित पैगंबर इस्लाम के पौत्र और शिया मुसलमानों के आठवें इमाम रजा अलैहिस्सलाम के पवित्र रोजे के प्यामबरे आजम नामक प्रांगण में हुए एक आतंकवादी हमले में अपने दो साथियों के साथ घायल होने वाले धर्मगुरु दराई भी शहीद हो गए हैं। इससे पहले असलानी नामक धर्मगुरु शहीद हो गए थे। दराई को गंभीर जख्मी हालत में अस्पताल में भर्ती कराया गया था। डॉक्टरों ने उन्हें बचाने की बहुत कोशिश की लेकिन कामयाब न हो सके। पाकिस्तान के उच्चतम न्यायालय ने नेशनल असेंबली के उपाध्यक्ष कासिम सूरी के फैसले को रद्द कर दिया है। अब फिर से इमरान खान को नेशनल असेंबली के अंदर विश्वास प्रस्ताव का सामना करना पड़ सकता है। पाकिस्तान के प्रधानमंत्री इमरान खान की पाकिस्तान तहरीक इंसाफ पार्टी से जुड़े सूरी ने 3 अप्रैल को प्रधानमंत्री के खिलाफ अविश्वास प्रस्ताव को खारिज कर दिया था। सूरी ने दावा किया था कि ये सरकार को गिराने के लिए विदेशी साजिश से जुड़ा है, इसलिए ये विचार योग्य नहीं है। अविश्वास प्रस्ताव खारिज किए जाने के कुछ देर बाद राष्ट्रपति आरिफ अलवी ने प्रधानमंत्री की सलाह पर नेशनल असेंबली को भंग कर दिया था। मुख्य न्यायाधीश उमर अता बंदियाल 5 सदस्यीय पीठ का नेतृत्व कर रहे थे, जिसमें न्यायमूर्ति एजाजुल अहसन, न्यायमूर्ति मोहम्मद अली मजहर, न्यायमूर्ति मुनीब अख्तर और न्यायमूर्ति जमाल खान मंडखेल शामिल थे। जर्मनी के राष्ट्रपति फ्रांक वाल्टर स्टाइनमायर ने अपने रूसी समकक्ष व्लादिमीर पुतिन को युद्ध अपराधी बताया और उन पर मुकदमा चलाए जाने की मांग की है। प्राप्त रिपोर्ट के अनुसार जर्मन राष्ट्रपति ने आज शुक्रवार को ऐलान किया कि रूसी राष्ट्रपति व्लादिमीर पुतिन और विदेश मंत्री सर्गेई लावरोव दोनों युद्ध अपराधी हैं और उन पर मुकदमा चलाया जाना चाहिए। जर्मन पत्रिका स्पिगल ने लिखा है कि राष्ट्रपति ने पुतिन और लावरोव के खिलाफ युद्ध अपराधी के रूप में मुकदमा चलाए जाने की इच्छा जताई है। उन्होंने स्पिगल पत्रिका से वार्ता में कहा कि जो भी इन अपराधों का जिम्मेदार है उसे चाहिए कि वो स्वयं का परिचय कराए। उन्होंने कहा कि इसमें रूसी सैनिक कमांडर और राजनेता शामिल हैं। अवैध जानी शासन द्वारा हर दिन अंजाम दी जाने वाली आतंकी कार्रवाइयों से तंग आकर तेल अवीव में शहादत प्रेमी कार्रवाई को अंजाम देने वाला फिलिस्तीनी युवा शहीद हो गया। प्राप्त रिपोर्ट के अनुसार गुरुवार देर रात तेल अवीव के केंद्र में स्थित एक नाइट क्लब पर फायरिंग करने वाला फिलिस्तीनी जियाला राद फतही आजिम आतंकी इसराइली सैनिकों की गोलियों का निशाना बनकर शहीद हो गया। गौरतलब है कि राद फतही आजिम ने गुरुवार को तेल अवीव में स्थित एक नाइट क्लब पर फायरिंग की, जिसमें 2 जानी मारे गए और 16 अन्य घायल हो गए। और अंत में यह समाचार की इमरजेंसी लैंडिंग के दौरान विमान के 2 टुकड़े हो गए। मध्य अमेरिका में मौजूद कोस्टारिका देश में गुरुवार को आपातकालीन लैंडिंग के दौरान एक कार्गो हवाई विमान 2 टुकड़े हो गया। चालक दल ने स्पष्ट रूप से स्थानीय अधिकारियों को हाइड्रोलिक समस्या के प्रति चेतावनी दी थी। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
راجنیتک چرچا۔
श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम बात करेंगे तेल अवीव में होने वाले शहादत प्रेमी हमले की। संयुक्त राष्ट्र संघ मानवाधिकार परिषद से रूस की सदस्यता को निलंबित कर दिया गया है। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। भारत नियंत्रित कश्मीर के संगठनों और राजनीतिक दलों का कहना है कि केंद्र सरकार जांच एजेंसियों को चुनावी उद्देश्यों के लिए इस्तेमाल कर रही है।
एनसी को निशाना बनाया जा रहा है।
ये विषय भी राजनीतिक चर्चा में शामिल रहेगा। तो राजनीतिक चर्चा के यही विषय हैं। आरंभ करते हैं तेल अवीव में होने वाली शहादत प्रेमी कार्यवाही से। فلسطینی جیالوں نے گروار کی رات تل ابیب میں بڑا شہادت پریمی حملہ کیا۔ سمیکشا پیش کر رہے ہیں محمد مہدی۔
اسرائیل کے بھیتر کچھ ہی دنوں میں ہونے والے پانچویں شہادت پریمی حملے میں 2 اسرائیلی ڈھیر ہو گئے اور 16 انے گھائل۔ یہ 20 دن سے بھی کم سمے میں ہونے والا پانچواں حملہ ہے۔ اسرائیلی میڈیا نے بتایا ہے کہ اسرائیل کے غیر قانونی قبضے میں فلسطینی علاقے کے رہنے والے فلسطینی یوا نے یہ حملہ انجام دیا ہے۔ یہ حملہ کئی چرنوں پر آدھارت تھا۔ پہلے تو ٹارگٹ پر گاڑی چڑھا دی، اس کے بعد چاقوؤں سے حملہ کیا گیا اور پھر 4 جگہوں پر فائرنگ کی گئی۔ پہلی بات تو یہ ہے کہ فلسطینیوں کے خلاف حالیہ دنوں اسرائیلی سینکوں اور وہاں رہنے والے زہنیوں نے اپنے بربر حملے بہت تیز کر دیے تھے۔ مڈل ایسٹ مانیٹر نام کی ویب سائٹ نے اس بارے میں لکھا کہ حماس، جہاد اسلامی اور ان فلسطینی سنگٹھنوں کا ماننا ہے کہ اسرائیل نے اوید روپ سے قبضے میں لیے گئے علاقوں اور ویسٹ بینک میں اسی طرح غزہ پٹی میں فلسطینیوں پر حملے بہت تیز کر دیے ہیں۔ ویسٹ بینک میں آئے دن فلسطینیوں کی زمینیں ہڑپ لی جاتی ہیں، مسجد الاقصی کا انادر کیا جاتا ہے اور فلسطینیوں کے ساتھ نسل بھیدی برتاؤ کیا جاتا ہے۔ اسرائیل کی سب سے بڑی بے رحمی تو یہ ہے کہ اس نے 2006 سے غزہ پٹی کے بھیانک روپ سے ناکابندی کر رکھی ہے۔ یورپی سنگ کے ایک سانسد سوین کوہن نے حال ہی میں کہا تھا کہ ویسٹ بینک میں زانیوں کا ہنسک رویہ گہری چنتا کا وشہ ہے۔ حالیہ ورشوں میں ہم نے دیکھا کہ فلسطینیوں کے خلاف زانیوں کا رویہ بڑا ہنسک ہو گیا ہے اور وہ فلسطینیوں کا قتل کرنے لگے ہیں۔ سنیوکت راشٹر سنگھ کے مانویہ سہایتا سمنوک سنستھان نے بھی کہا تھا کہ ورش 2021 میں اسرائیلیوں نے فلسطینیوں پر 496 حملے کیے، ان میں 370 حملوں میں مالی نقصان اور 126 میں جانی نقصان ہوا ہے، جبکہ 2020 میں اس پرکار کے 358 حملے ہوئے تھے۔ یہ معاملہ اتنا گمبھیر ہو گیا تھا کہ اسرائیلی پترکار گیدیون لیوی نے لکھا کہ فلسطینیوں کے خلاف اسرائیلیوں کے ہنسا کا نتیجہ ہم یہ دیکھ رہے ہیں کہ اسرائیلی علاقوں میں فلسطینیوں کے حملے بڑھ گئے ہیں۔ حماس سنگٹھن نے تل ابیب میں گروار کو ہونے والے حملے کی سراہنا کرتے ہوئے کہا کہ یہ فلسطینی جنتا کے خلاف اسرائیل کے اپرادھوں کا سوبھاوک جواب ہے۔ گروار کے حملے سے ثابت ہوا کہ اسرائیلی علاقوں کے بھیتر گھس کر حملے کرنا فلسطینی جیالوں کے لیے اسمبھو نہیں ہے۔ 20 دن کے اندر پانچویں بار اس طرح کا حملہ فلسطینیوں نے انجام دے کر بڑے اسپشٹ روپ میں اپنا پیغام سنا دیا ہے۔
संयुक्त राष्ट्र संघ मानवाधिकार परिषद में रूस की सदस्यता निलंबित कर दी गई है। न्यूयॉर्क से कामरान नजफजादे की रिपोर्ट पेश कर रहे हैं रविश जैदी।
बूचा शहर की दिल दहला देने वाली तस्वीरों ने संयुक्त राष्ट्र में रूस को मुश्किल में डाल दिया है। जो प्रस्ताव अमेरिका, कनाडा और यूरोप ने पेश किया था वो पास हो गया। 93 वोट पक्ष में और 28 वोट विरोध में पड़े और 58 ने एब्सटेन किया।
ईरान रिमेंस डीपली कंसर्न्ड अबाउट द कंटीन्यूअस।
ईरान ने विरोध में वोट दिया। संयुक्त राष्ट्र संघ में ईरान के राजदूत तख्ते रवांची ने देश के पक्ष के बारे में बताया कि ईरान बार बार कहता रहा है कि सारे देशों की राष्ट्रीय संप्रभुता और अखंडता का सम्मान किया जाना चाहिए। हम यूक्रेन में जंग के हालात पर बहुत फिक्रमंद हैं। जंग फौरन रुकनी चाहिए। हमने विरोध में वोट दिया क्योंकि ईरान की नज़र में यह प्रस्ताव राजनीति से प्रेरित है और संयुक्त राष्ट्र की निष्पक्षता पर सवाल उठाता है।
आई थैंक द डिस्टिंग्विश्ड रिप्रेजेंटेटिव ऑफ द इस्लामिक रिपब्लिक ऑफ ईरान।
अतीत में भी इस तरह के प्रस्ताव आ चुके हैं। सन 2011 में लीबिया को भी इसी तरह मानवाधिकार परिषद से बाहर निकाल दिया गया था। रूस 2023 तक संयुक्त राष्ट्र संघ की मानवाधिकार परिषद का सदस्य था, जो आज से सदस्य नहीं रह गया। मगर इस बैठक की एक खास बात ये थी कि संयुक्त राष्ट्र संघ के भीतर देशों की एक दूसरे के खिलाफ मोर्चाबंदी पहले से ज्यादा स्पष्ट हो गई है। आने वाले दिनों में इस मोर्चाबंदी और लामबंदी का असर और भी खुलकर नजर आएगा। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
भारत नियंत्रित कश्मीर में राजनीतिक दलों और संगठनों का कहना है कि केंद्र सरकार जांच एजेंसियों की मदद से चुनाव जीतने की कोशिश कर रही है। ब्यौरे के साथ हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
मेनस्ट्रीम गुटों के सबसे बड़े गठबंधन गुपकार अलायंस ने कहा है कि नई दिल्ली को चाहिए कि कश्मीर के हवाले से वो अपनी रणनीति तब्दील करें। श्रीनगर में गुपकार अलायंस के प्रवक्ता ने अपने एक वक्तव्य में कहा है कि नई दिल्ली आए दिवस बड़े बड़े दावे कश्मीर के हवाले से कर रही है, परंतु जमीनी स्तर पर इसका कोई मेल नहीं खा रहा है। प्रवक्ता ने कहा कि कश्मीर के हवाले से ये भी कहा गया कि यहाँ पर तमीर और तरक्की हुई और बड़े बड़े प्रोजेक्ट लाए गए, लेकिन जब इसमें जांच पड़ताल हुई तो पता चलता है कि ये सब UPA के कार्यकाल में घोषित किए गए थे, जिनका फीता अब ये लोग काट रहे हैं। उन्होंने जोजेला टनल, नाशरी टनल और अन्य टनलों के बारे में कहा कि ये सब उस समय के प्रधानमंत्री मनमोहन सिंह के प्रशासन काल में सेंक्शन हुआ था। प्रवक्ता ने कहा है कि अगर नई दिल्ली कश्मीर के हवाले से गंभीर है तो उन्हें चाहिए कि अपनी नीतियों में तब्दीली लाए। इस बीच गुपकार एयरलाइंस ने कहा है कि गुपकार एयरलाइंस के नेताओं को तंग किया जा रहा है। उन्होंने कहा है जब भी यहाँ पर पॉलिटिकल प्रोसेस आरंभ करने की बात होती है तो गुपकार एयरलाइंस में जितने भी गुट हैं उन्हें तंग किया जा रहा है। उन्होंने कहा कि भूतपूर्व मुख्यमंत्री उमर अब्दुल्ला को एनफोर्समेंट एजेंसी के द्वारा बुलाना इस बात के संकेत है कि अब ये हम पे दोज दबाव डालना चाहते हैं। उन्होंने कहा कि यह हमें बर्दाश्त नहीं है। इधर नेशनल कॉन्फ्रेंस के प्रवक्ता ने भी इस पर अपनी तीखी प्रक्रिया प्रकट करते हुए पत्रकारों से कहा।
जैसे आपने सवाल में ही जवाब दे दिया कि NC को निशाना बनाया जा रहा है, क्योंकि इसमें सबसे बड़ी बात जो है कि ये आपके पीछे भाग रहे हैं ताकि जो पॉलिटिकल वेंडेटा है इनका वो पूरा हो सके। आज इलेक्शन की बात जैसे ही उठी तो ED ने जी है उमर अब्दुल्ला साहब को भी बुला लिया, तो इससे ये साफ तौर पे बात समझ आती है कि अब जो इलेक्शन है वो इलेक्शन कमीशन नहीं अनाउंस करती है, वो ED अनाउंस करती है, वो एजेंसियां अनाउंस करती हैं।
इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम जारी है। दक्षिणी कश्मीर के त्राल में सुरक्षा बलों के साथ एक मुठभेड़ में 2 अलगाववादी छापामारों के हताहत होने की सूचना है। IGP ऑफ कश्मीर विजय कुमार ने कहा है कि ये दोनों गजवे हिंद नामी अलगाववादी संगठन के सदस्य थे। विजय कुमार ने पत्रकारों के साथ वार्ता करते हुए कहा,
उमर तेली और सफर दोनों लोकल टेररिस्ट है, दोनों श्रीनगर में ऑपरेट करता था। यहाँ बहुत सारे इंसिडेंट करने के बाद, सिविलियन किलिंग, सौ टारगेट किलिंग के बाद ये त्राल में भाग गया था, क्योंकि हम लोग उसको ट्रैक कर रहे थे। कल जब जो ही खबर मिला तो पुलिस ने आज रेड मारा, वहाँ पर फायरिंग शुरू हो गया, उसमें एक टूरिस्ट मारा गया, फिर आर्मी को हम लोग बुलाए और इनकाउंटर में दोनों टूरिस्ट मारा गया। एक जो सरपंच अपने समीर साहब थे खुनमु में, उसमें किलिंग था, ग्रेनेड थ्रो में किलिंग इन्वॉल्व था। बहुत सारे इनकाउंटर आप देखे होंगे कि एफटी पाकिस्तानी टूरिस्ट मारा गया है। रिसेंटली जो सोपे में इनकाउंटर हुआ था उसमें लोकल टूरिस्ट मारा गया और पाकिस्तानी भाग गया। ये जो लोकल टूरिस्ट है इसको आगे रखता है और पीछे से अटैक करता है।
सिप्ति मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
श्रोताओ, इसी के साथ कार्यक्रम राजनीतिक चर्चा यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, अब रमजान के संबंध में विशेष कार्यक्रम प्रस्तुत है, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम पत्र संसार।
ईश्वरीय आतिथ्य।
श्रोताओं, रमजान के पवित्र महीने के संदर्भ में विशेष कार्यक्रम ईश्वरीय आतिथ्य लेकर उपस्थित हैं रविश जैदी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, आइए पहले रमजान महीने के छठे दिन की दुआ और उसका अनुवाद सुनते हैं।
अल्लाहुम्मा लौ तखदुलनी फीहे लतअर्रुद मअसियतक वलौ तज़रिबनी बिसियात नगमतक وزحزحني فيه من موجبات سخطك بمنك وأياديك يا منتهى رغبة الراغبين।
هي الله، آج کے دن مجھے میرے گناہ और अवमानना के कारण अपमानित न कर और अपने क्रोध के कोड़े से मुझे सजा न दे। अपने बंदों को प्रदान की जाने वाली नेकी और नेमतों के जरिए मुझे हर उस बात से दूर रख जो तेरी नाराजगी और सजा का कारण बनती है। हे उम्मीद लगाने वालों की सबसे बड़ी उम्मीद।
दोस्तों, चंद दिन ऐसे गुजर रहे हैं कि अल्लाह ने हमें अपना मेहमान बनाया है और हमें अपनी बारगाह में जगह दी है। वे मेहमान जिनकी जबान एक लम्हे के लिए भी अल्लाह का जिक्र करने से नहीं थमती और जिनके दिल अल्लाह की याद में डूबे रहते हैं। हमें उम्मीद है कि इस महीने में आप सब बंदगी का आनंद हासिल कर रहे हैं। यह लज्जत वाजिब कर्मों को अंजाम देने में भी हासिल होती है और हराम कामों से परहेज करने में भी मिलती है। मगर ये कामयाबी हासिल करने के लिए तैयारी के रूप में कुछ प्रयास करना भी ज़रूरी है। ये प्रयास दरअसल कुछ उसूलों की पाबंदी के रूप में हैं जो एक जीवन शैली का खाका खींचते हैं। पैगंबर इस्लाम और 12 इमाम इस जीवन शैली के बेहतरीन नमूने हैं।
इस जीवन शैली का एक उसूल है ज़्यादा खाने पीने से परहेज़। इस्लाम के महापुरुषों का मानना है कि खाने पीने की चीज़ों के अधिक इस्तेमाल से हमारे शरीर को नुकसान पहुंचता है और हमारी आत्मा को भी हानि होती है और ये नुकसान हमें मानवता के महान लक्ष्यों तक पहुंचने से रोकते हैं और यही स्थिति दरअसल मानवता और इंसानियत की मौत होती है। जो इंसान मवेशियों की तरह हमेशा खाने पीने में व्यस्त रहता है या बहुत अधिक पेट भरा होने के कारण उसके लिए सांस लेना मुश्किल होता है, वो निश्चित रूप से अपने धार्मिक कर्तव्यों पर अमल नहीं कर सकता। जो इंसान हमेशा इसी सोच में डूबा रहता है कि कैसे स्वादिष्ट खाने खाए, वो निश्चित रूप से रोज़ा रखने, नमाज कायम करने, रातें इबादत में गुजारने और अल्लाह से दुआएं करने में नहीं गुजार सकता। इस तरह का इंसान कभी भी बंदगी का हक अदा नहीं कर सकता और ये इंसानी रूह के लिए बहुत बड़ा नुकसान है।
پیغمبر اسلام سے ایک حدیث ہے کہ اپنے دلوں کو کھانے پینے میں زیادتی کر کے مردہ نہ بنا دو۔ دل بھی کھیتی کے سامان ہے کہ اگر اس پر زیادہ پانی ڈال دیا جائے تو خراب ہو سکتا ہے اور مر سکتا ہے۔ امام جعفر صادق علیہ السلام کا ماننا ہے کہ مومن انسان کے دل کے لیے کھانے پینے میں زیادتی سے زیادہ کچھ بھی نقصان دہ نہیں ہے۔ انہوں نے کہا کہ ادھک کھانا انسان کو سنگ دل بناتا ہے اور اچھاؤں کو بے قابو کرتا ہے، جبکہ بھوک مومن انسان کے دل اور روح کا آہار ہے۔ ادھک کھانا بھی ایک طرح کی بری اچھا کا نتیجہ ہے، وہ بری اچھا جو شیطان کا ہتھیار بن سکتی ہے، جس کی مدد سے وہ ہمیں عبادتوں سے غافل بنا سکتا ہے۔ رنگ برنگے کھانوں کے استعمال میں زیادتی بری عادت ہے جس کی نندا کی گئی ہے، چاہے وہ حلال کھانے کا استعمال ہی کیوں نہ ہو۔ اسلام دراصل ہر چیز میں سنتولن اور مدھی مارگی ہونے پر زور دیتا ہے۔ کھانے پینے میں کوتاہی بھی بری ہے، اور اس کا ارتھ یہ ہے کہ ہم کھانے پینے سے اتنا پرہیز کریں کہ ہمارا جسم دربل ہو جائے اور ہم اللہ کی عبادت کرنے میں اکشم ہو جائیں۔
مومن کی شیلی والے جیون میں ہر چیز اور ہر کام انسان کو اس لکش تک پہنچانے کے لیے ہونا چاہیے جو اللہ نے اس کے لیے نردھارت کیا ہے۔ وہ لکش ہے اللہ کی عبادت اور اللہ سے قریب ہونا۔ سورہ زاریات کی آیت سنکھیا 56 میں اللہ کہتا ہے کہ جناتوں اور انسانوں کو کیول اس لیے پیدا کیا گیا ہے کہ وہ اللہ کی عبادت کریں۔ تو ہماری پیدائش کا مقصد ہی عبادت ہے، اور رمضان عبادت کا مہینہ ہے۔ رمضان میں اللہ روزے اور کھانے پینے سے پرہیز کو ذریعہ بنا دیتا ہے کہ جس کی مدد سے ہم اللہ کی بارگاہ کی دشا میں آگے بڑھتے ہیں۔ ہم اسی انداز کو اپنے پورے جیون میں جاری رکھتے ہیں، البتہ اس سمے جب تک کہ اس سے شریر کو نقصان نہ پہنچے۔ اسلام نے کہا ہے کہ جب تک بھوک نہ لگ جائے اس سمے تک کھانا نہ کھائیے، اور پوری طرح پیٹ بھر جانے سے پہلے کھانا روک دیجئے۔ ان سجھاؤں پر اگر ہم عمل کریں تو شریر اور روح دونوں سوستھ رہیں گے۔
رمضان کے دنوں میں مسلمان روزہ رکھ کر آدھیاتمک لمحے گزارتے ہیں اور اپنے استتو میں سنیم اور سہنشیلتا ستھاپت کرتے ہیں، تاکہ سمے کے ذریعے انت کلیان حاصل کریں۔ انسان زندگی کی کٹنائیوں کا تبھی سامنا کر سکتا ہے جب اس کے پاس سنیم کی طاقت ہو۔ رمضان سال کے خاص دن ہیں جن میں روزے دار دن میں روزہ رکھ کر اور راتوں کو عبادت کر کے سنیم اور سہنشیلتا کی طاقت کو پروان چڑھاتے ہیں۔ رمضان کا مہینہ اللہ کی مہمانی اور سنیم اور سہنشیلتا کا سیکھنے کی پاٹھشالہ ہے۔ اللہ سورہ بقرہ کی آیت سنکھیا 45 میں کہتا ہے کہ سنیم اور نماز سے مدد حاصل کرو، یہ منمر بندوں کے علاوہ دوسروں کے لیے کٹھن کام ہے۔ روایتوں اور حدیثوں میں سنیم کا مطلب روزہ لیا گیا ہے۔
حضرت علی علیہ السلام ایک روایت میں صبر کی قسمیں بیان کرتے ہوئے کہتے ہیں کہ سنیم اور سہنشیلتا کی تین قسمیں ہیں: مصیبت پر صبر، گناہ سے دور رہنے کے سلسلے میں صبر، انوسرن پر صبر۔ مصیبت پر صبر کے بارے میں وہ کہتے ہیں کہ اگر انسان چاہتا ہے کہ کٹنائیوں، برے حالات، پریشانیوں اور وپتیوں کے سمے اللہ کے راستے پر اڈک رہنا چاہتا ہے تو اس کے اندر سنیم اور سہنشیلتا ہونی چاہیے۔ انوپالن پر صبر کا ارتھ یہ ہے کہ جب انسان اللہ کے آدیشوں کا انوپالن کر رہا ہے تو اسے سیم کی ضرورت ہے۔ دوسرے شبدوں میں اس طرح کہا جائے کہ جب انسان اللہ کے آدیشوں کا انوپالن کرتا ہے اور اسے کٹھنائیاں پیش آتی ہیں تو سیم کرنا پڑتا ہے۔ اگر انسان چاہتا ہے کہ اللہ کے آدیشوں کا بہترین روپ سے پالن کرے تو اس کے لیے ضروری ہے کہ سیم دکھائے۔ گناہ پر صبر کا ارتھ یہ ہے کہ اگر انسان چاہتا ہے کہ بندگی کے مارگ سے نہ بھٹکے تو اسے سیم سے کام لینا چاہیے تاکہ وہ گناہ کرنے کی اچھا کو دبا سکے اور ایسے موقعوں پر وہ اپنے آپ کو بھول جائے۔
انسان کی دنیا اور آخرت میں نجات و کلیان میں سیم کی مہتوپورن بھومیکا ہے۔ یہ انسانوں کی سفلتا کا راز ہے۔ انسان کو سبھی معاملوں میں سیم اور سہنشیلتا سے کام کرنا چاہیے۔ یہی وجہ ہے کہ سورہ بقرہ کی آیت سنکھیا 153 میں آیا ہے کہ اللہ صبر کرنے والوں کے ساتھ ہے۔ سورہ بقرہ کی آیت سنکھیا 155 صبر کرنے والوں سے کہتی ہے کہ بے شک ہم تمہیں خوف، بھوک، مال کی کمی، زندگیوں کی کمی اور کھیتی کی بیماریوں سے آزمائیں گے اور صبر کرنے والوں کو خوشخبری دے دو۔ اس طرح اللہ جیون کی پریکشاؤں اور کٹھنائیوں کے ذریعے لوگوں کو دنیاوی اور آدھیاتمک بدلہ دیتا ہے۔ دوسرے شبدوں میں سنیم کا انسان کی بھوتک سفلتاؤں میں بڑا رول ہوتا ہے اور آخرت میں بھی اسے اونچا ستھان دلا سکتا ہے۔
روزداری کٹھنائیاں برداشت کرنے کی شکتی اور سنیم پیدا کرنے کا بہت اچھا ابھیاس ہے اور اس کا انسان کی آتما اور وجود کی پاکیزگی میں اہم رول ہے۔ انسان اگر چاہتے ہیں کہ سکون کی زندگی گزارے اور اللہ کے بھلے بندے بنے تو انہیں سنیم کے مارگ پر چلنا چاہیے۔ اس کے ابھیاس کا بہترین طریقہ روزہ رکھنا ہے۔ اس کے نتیجے میں انسان اپنی اچھاؤں کو قابو میں کرتا ہے۔ روزگار جتنا زیادہ سنیم دکھاتا ہے، جیون کی کٹھنائیاں برداشت کرنے کی اتنی ہی زیادہ طاقت اس میں پیدا ہوتی ہے۔
دوستو، سورہ زمر کی آیت سنکھیا 23 میں اللہ کہتا ہے کہ اللہ نے بہترین کلام نازل کیا ہے۔ یہ وہ کتاب ہے جس کی آیتیں سندرتا اور گہرائی کی درشتی سے ایک دوسرے کے سمان ہیں۔ اس میں روچی بڑھانے والی پنراورتی ہے۔ اس کو سن کر ان لوگوں کے شریر پر کمپن چھا جاتا ہے جو اپنے پالنہار سے ڈرتے ہیں۔ اس کے بعد ان کا پورا استتو اللہ کی اور انمکھ ہو جاتا ہے۔ یہ اللہ کا مارگ درشن ہے۔ وہ جس کا چاہتا ہے اس طرح مارگ درشن کرتا ہے۔ جسے اللہ گمراہی میں چھوڑ دیتا ہے، کوئی بھی اس کا مارگ درشن نہیں کر سکتا۔ یہی وجہ ہے کہ انسان جب بھی قرآن کی تلاوت کرتا ہے اسے الگ پرکار کی انوبھوتی ہوتی ہے اور من پرکاش سے بھر جاتا ہے۔ یہ قرآن کی خاصیت ہے۔ رمضان کا مہینہ قرآن کے جگمگانے اور قرآن سے دل لگانے کا مہینہ ہے۔ اس مہینے میں قرآن کی تلاوت کے منموہک درشیہ دوسرے مہینوں سے زیادہ دکھائی دیتے ہیں، کیونکہ روزے دار کی آتما کی پاکیزگی و تازگی قرآن کی دل نشین نغموں کو اپنی آگوش میں لیتی ہیں اور قرآن کی تلاوت کا شوق کئی گنا بڑھ جاتا ہے۔ روزے دار رمضان میں کئی بار پورا قرآن پڑھتے ہیں۔
رمضان کے پوتر مہینے کی سب سے بڑی خوبی یہ ہے کہ اس میں قرآن نازل ہوا۔ سورہ دخان میں کہا گیا ہے کہ قرآن ایک مبارک رات میں نازل ہوا۔ اسی طرح سورہ قدر کی آیت بتاتی ہے کہ قرآن کے نازل ہونے کی رات قدر کی رات ہے، جو ہزار مہینوں سے بہتر ہے، اور یہ رات رمضان مہینے میں ہے۔ اللہ کہتا ہے کہ ہم نے اس قدر کی رات میں نازل کیا ہے۔ قرآنی آیت کے انوسار رمضان کے مبارک مہینے میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے دل پر قرآن نازل ہوا۔ اللہ سورہ بقرہ کی آیت 185 میں کہتا ہے کہ رمضان کا مہینہ وہ ہے کہ جس میں قرآن لوگوں کی ہدایت کرنے کے لیے اور ست و اسط کا فرق اسپشٹ کرنے کے لیے نازل کیا گیا۔ قرآن کے نازل ہونے کی کیا ودھی تھی، اس بارے میں دو پرکار کی آیتیں ہیں۔ کچھ آیتیں کہتی ہیں کہ قرآن قدر کی رات میں اچانک ایک ساتھ نازل ہوا، اور کچھ آیتیں کہتی ہیں کہ قرآن دھیرے دھیرے 23 سال کے دوران نازل ہوا۔ الگ الگ سمے اور الگ الگ استھان پر وحی کے مادھیم سے قرآن اترا۔ پیغمبر اسلام جو کتاب نازل کی گئی وہ ہدایت کی کتاب اور جیون کا بہترین کارکرم ہے، اور اس کی شکشائیں کسی خاص سمے اور استھان تک سیمت نہیں ہیں۔ رمضان کا مہینہ اس مہان کتاب کے بارے میں چنتن کا بہت اچھا سمے ہے۔ تو دوستوں، کارکرم کا سمے یہیں سماپت ہوتا ہے۔ ہمیں انومتی دیں۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
پتر سنسار۔
دوستو، کارکرم پتر سنسار میں آپ کا سواگت ہے۔ بھیا رویش اور دیدی مریم کا سلام سویکار کیجیے۔
دوستو، ہمیں آشا ہے کہ آپ جہاں کہیں بھی ہوں گے سکشل ہوں گے اور اپنا من پسند کارکرم سننے کے لیے تیار ہوں گے۔
تو دوستوں، جیسا کہ دیدی مریم نے کہا کہ آپ ہمیشہ کی طرح آج بھی ہمارا اور اپنا پسندیدہ کارکرم پتر سنسار سننے کے لیے پوری طرح تیار ہوں گے، اور کیوں نہ تیار ہوں، اس لیے کہ ہم وہی بات کرتے ہیں جو آپ کو پسند آتی ہے۔ لیکن صرف وہ باتیں نہیں جو آپ کو پسند آتی ہیں، بلکہ وہ باتیں جو واستوک یعنی ہوتی ہیں، سچی ہوتی ہیں اور صحیح ہوتی ہیں۔ کیا کہتی ہیں دیدی آپ؟
جی بالکل صحیح کہا ہے۔ اور آج ہم ای میل شامل کر رہے ہیں ہیمند، ڈاکٹر ہیمند کمار کا۔ یہ گوراڈی بھاگلپور سے ہے۔ لکھتے ہیں کہ پردھان منتری نریندر مودی کی کانگریس سے وہین بھارت کی کلپنا کو بھلے ہی پنجاب میں سویکار کیا گیا ہو اور کانگریس کو ستا سے باہر کا راستہ دکھا دیا گیا ہو، لیکن اس کا فائدہ بھارتیہ جنتا پارٹی کو نہیں ملا۔ جیسا دلی میں ہوا ویسا ہی پنجاب میں بھی ہوا۔ دونوں ہی جگہ کانگریس کی سرکار تھی اور اب نہیں ہے، لیکن ان جگہوں پر کانگریس کے بعد بھارتیہ جنتا پارٹی اپنے پیر نہیں جما سکی۔ دلی میں شیلا دکشت کی سرکار کے بعد اروند کیجریوال کی سرکار بنی اور دوبارہ بھی یہی سرکار قائم ہوئی، یعنی جہاں کانگریس تھا وہاں آپ نے اپنا قبضہ جما لیا۔ اسی طرح پنجاب میں بھی چنی سرکار کے بعد آپ کی سرکار بننے جا رہی ہے۔ جہاں کانگریس کا شاسن تھا وہاں اب کانگریس نہیں ہے، لیکن بھارتی جنتا پارٹی کو بھی لوگوں نے اس کے وکلپ کے روپ میں نہیں چنا۔
ہیمند جی، آپ کا کہنا بالکل صحیح ہے، اور اس بات میں میں بہت زیادہ اندر تک نہیں جانا چاہتا، اس لیے کہ یہ بات تھوڑا سا پرانی ہو چکی ہے۔ آپ کا سندیش ہے، آپ کا ای میل ہے، وہ سر آنکھوں پر ہے، لیکن بہت زیادہ راجنیتک اس میں ہم جو ہے اپنے اس کارکرم کے ذریعے میں ٹپنی نہیں کرنا چاہتے ہیں۔ بہرحال جو آپ کے وچار ہیں وہ بہت اچھے وچار ہیں، آپ نے ہم تک اپنے وچار پہنچائے، اس کے لیے ہم آپ کا دھنیواد کرتے ہیں۔
جی श्री गंगानगर राजस्थान से मंगल जनगल राही लिखते हैं कि काफ़ी दिनों से आपके प्रोग्राम नहीं सुन सके, मैं आपका पुराना श्रोता हूं, अगर मोबाइल ऐप पर रेडियो तेहरान के प्रोग्राम आते हैं तो आप उसका लिंक भेज दें।
बिल्कुल, हम आपको जो है अवश्य जो है जल्दी सारा लिंक भेज देंगे।
अगर अभी ये सुन रहे हैं तो हमारा मोबाइल नंबर भी उनको बता देते हैं।
बिल्कुल बिल्कुल जी,
तो हमारा मोबाइल नंबर है 0098903506 5492, और वेब एड्रेस भी आप बता दें, अगर आपको याद नहीं है तो मैं बता देती हूँ।
नहीं नहीं, हमें बिल्कुल याद है, हमारे वेबसाइट का नाम है pastoday.com/hi। तो आप हमारी वेबसाइट पर भी विजिट कर सकते हैं, हमारे जो व्हाट्सएप नंबर दीदी ने बताया है उस व्हाट्सएप नंबर भी है, उस पर टेलीग्राम भी है, और हम इससे आप सोशल मीडिया के दूसरे जो ऐप्स हैं उसके ज़रिए, जैसे फेसबुक है आपका, ट्विटर है, तमाम ये माध्यम हैं जिससे आप हमसे संपर्क कर सकते हैं, हमारी खबरों को सुन सकते हैं, हमारे कार्यक्रमों के बारे में जान सकते हैं, और भी तमाम चीज़ें जो हम अपने प्रोग्राम में शामिल करते हैं उसको आप इन तमाम ऐपों के ज़रिए इसको सुन भी सकते हैं और पढ़ भी सकते हैं,
और ये मोबाइल पर मुमकिन है।
बिल्कुल, दोस्तों कार्यक्रम पत्र संसार में एक बार फिर आपका स्वागत करते हैं, और आशा करते हैं अभी तक का हमारा सफ़र आपको ज़रूर पसंद आया होगा। अब वो सफ़र में चलते हैं जहां दीदी हमें ले चलती हैं, एक सफ़र में, या सफ़र यानी ये ईरान की अलग अलग खूबसूरत जगहों पर हमको ले जाती हैं, या ये कि बेहतरीन बेहतरीन जो है खाने हमें खिलाती हैं। तो देखते हैं दीदी की पिटारे में आज क्या है।
जी, आज हम अभी तो हाल ही में ईरान का नौरोज समाप्त हो गया है, यानी ये तो रहेगा हालांकि, तो आज हम बताने जा रहे हैं गिलान में एक परंपरा होती है ईद के बारे में, नौरूस के बारे में, वहाँ पे नौरूस खानी होती है। नौरूस खानी परंपरा में गायक एक वॉकिंग स्टिक लेता है और अन्य गायकों और कई बच्चों के साथ तथा स्थानीय लोगों के साथ गांव में विभिन्न पड़ोस बागों में खेतों के बीच के मार्ग में चलता रहता है, और प्रत्येक नए स्थान में प्रवेश करने पर नवरोज खान पैगंबर मोहम्मद के घराने पर दुरूद भेजता है और स्थानीय लोक गीत भी गाता है, और उसका साथ पूरे स्थानीय लोग देते हैं, और वसंत के आगमन पर निवासियों और लोगों को बधाई देते हैं, और ये ईरान की बहुत ही सुंदर परंपरा है।
जी दीदी, बिल्कुल आपने सही कहा, इस तरह के जो कार्यक्रम होते हैं वो भी सांस्कृतिक कार्यक्रम, और विशेष रूप से अगर ये कार्यक्रम जो है वो किसी अवसर पे हों, जैसे ईद नौरोज के अवसर पे हों, या इसी तरह अरब जो देश हैं, अरब देश के अलावा दूसरे भी देश हैं, वहाँ ईद फित्र के तो के अवसर पर, ईद कुर्बान के अवसर पर, और फिर भारत में भी आप देखें,
खुद रमज़ान में अभी शुरू हो गया,
रमज़ान में शुरू हो गया, भारत में आप ये देखें दीपावली है, होली है, अन्य जो कार्यक्रम जो त्यौहार हैं, उसमें जब इस तरह के जो कार्यक्रम होते हैं उसकी बात ही बिल्कुल अलग होती है, और इस तरह के कार्यक्रम लोगों को अपनी पुरानी संस्कृति से जोड़े रखते हैं, इसकी सबसे विशेष चीज़ ये होती है। तो दोस्तों कार्यक्रम पत्र संसार आप सुन रहे हैं, और अब हम चलते हैं आपके कमेंट्स पढ़ते हैं और देखते हैं कि आज आपने किन किन बातों को बहुत ज़्यादा, जिसे कहा जाए विशेष तरीके से ध्यान दिया है, किन किन बातों पर, और उस पर आपने कमेंट्स किया है। तो चलते हैं दीदी के पास और देखते हैं कि किन किन लोगों ने और क्या क्या कमेंट्स किया है।
जी, अमरीका और इसराइल क्षेत्रीय राष्ट्रों के शुभ चिंतक नहीं हैं ईरान, इस पर वहीद अलबोर्स लिखते हैं, अगर रूस, ईरान, इराक और चीन हाथ मिलाते हैं तो उन्हें चुनौती देने के लिए कोई ताकत नहीं बचती, और डॉलर के प्रभुत्व को नष्ट किया जा सकता है। यूरोप के लोग अमेरिका के दिवालेपन की कोशिश कर रहे हैं, और रूसी सरकार और नागरिकों के धन और संपत्ति को लूटा है, उन्हें ये बताने में कोई शर्म नहीं है कि उन्होंने जबरन दूसरों की संपत्ति ली है।
دیکھیے وحید جی, بہت ہی اچھے آپ نے طریقے سے اس بات کو رکھا ہے, اور یہ بالکل واستوک چیز ہے کہ امریکہ کو جو سب سے بڑا خطرہ ہے اور جو سب سے بڑا ڈر ہے امریکہ کو, وہ یہی ہے کہ اس کی جو آرتھک مافیا ہے, جو اس کا پوری دنیا میں ایک اپنے آپ کو ارتھ ویوستھا کا سب سے بڑا وہ سمجھتا ہے, شکتیشالی دیش سمجھتا ہے, وہ یہ نہیں چاہتا ہے کہ اس کے مقابلے میں کوئی ان دیش آ کے کھڑا ہو, اور جو بھی دیش اس کے مقابلے میں کھڑے ہونے کی کوشش کرتا ہے اس کو وہ کسی نہ کسی طریقے سے وہاں پر سنکٹ لانے کی کوشش کرتا ہے یا یدھ میں دھکیلنے کی کوشش کرتا ہے. لیکن اب جب روس, چین, ایران یہ جیسے دیش اپنی ایک اپنا ایک پلیٹ فارم بنا رہے ہیں, تو امریکہ کو اب اور زیادہ ڈر ستانے لگا ہے, اور یوکرین یدھ بھی اسی ایک ڈر کا نتیجہ ہے.
جی بالکل صحیح کہا آپ نے. عمران خان کو کرسی سے ہٹانے میں وپکش رہا ناکام, سپریم کورٹ پہنچا وپکش, اسپیشل بینچ گٹھت. اس پر ایس بالو لکھتے ہیں, پاکستان سنیکت راج امریکہ کے گرپ سے نکل گیا ہے. یو ایس صرف مرتیو, وناش اور اپنے سوارتھ کے بارے میں سوچتا ہے. اس نے کیول پاکستان کے لیے نہیں بلکہ پوری مسلم دنیا اور اس سے پرے کئی دیشوں پر ظلم کیا ہے.
بالکل, ابھی میں جیسے کہ میں نے اس سے پہلے والے کمنٹ میں دیدی کہا تھا کہ امریکہ جب کوئی یہ دیکھتا ہے امریکہ کہ اس سے آگے نکل رہا ہے یا اس کے مقابلے میں آگے کھڑا ہو رہا ہے, تو وہ اسی طرح کی استھتی کو پیدا کر دیتا ہے. ابھی جو پاکستان میں استھتی ہے, کل تک عمران خان جو ہے وہ امریکہ کے چہیتے تھے, آج جب عمران خان امریکہ کو آنکھیں دکھانے لگے ہیں, نہ یہ نہیں کہنا صحیح نہیں رہے گا کہ آنکھیں دکھانے لگے ہیں, بلکہ اپنے دیش کے بارے میں سوچنے لگے ہیں, تو امریکہ کو یہ چیز اچھی نہیں لگی ہے. اور اس نے یہ وہاں ایک پتر بھی سامنے آیا ہے کہ اس نے پوری طرح سے وپکش کے ساتھ مل کر عمران خان سرکار کو گرانے کی کوشش کی ہے. تو دوستو چلتے ہیں پروگرام کے اگلے پڑاؤ میں, اور دیکھتے ہیں کہ آج کس ہمارے پریے شروتا نے اپنے بہترین وچار ہم تک پہنچائے ہیں.
جی یہ ہمارے بہت ہی اچھے شروتا ہیں, پاکستان سے رانا شمشاد. تو انہوں نے نوروز کے بارے میں ہمیں بہت ساری بدھائی بھی دی ہے, اور سنتے ہیں ان کے وچار.
بسم اللہ الرحمن الرحیم, میں ہوں آپ کا اپنا رانا شمشاد, ستلج ریڈیو لسنر کلب بہاول نگر پاکستان. بہت ہی پیاری بہن مریم, السلام علیکم. سب سے پہلے میں آپ کو نوروز کی دل کی اتھا گہرائیوں سے مبارکباد کہتا ہوں. نوروز کے لغوی معنی نیا دن کے ہیں. یہ ایرانی سال نو کا نام ہے جسے فارسیوں کا نیا سال بھی کہا جاتا ہے. اس کا آغاز ایرانی قدیم مذہب سے تعلق رکھتا ہے, لیکن اس زمانے میں اس کو بہار کے آغاز میں ملی ایونٹ کے طور پر منایا جاتا ہے. 21 مارچ کو نوروز ڈے منایا جاتا ہے. ایران میں اس عید کو ملی تہوار اور زمین کا سورج کے گرد چکر مکمل ہونے پر بہار کے آغاز کے طور پر منایا جاتا ہے اور عید طبیعت سمجھا جاتا ہے. ایران کے علاوہ دوسرے ملکوں جیسے افغانستان, پاکستان, بھارت, بنگلہ دیش, ترکمانستان, تاجکستان, ازبکستان, آذربائیجان بھی نوروز کو روایتی طور پر مناتے ہیں. امریکی نشریاتی ادارے CNN کی ایک رپورٹ کے مطابق دنیا بھر میں نوروز کا دن ہر سال مجموعی طور 30 کروڑ افراد کسی نہ کسی طرح مناتے ہیں. نوروز کو سیلیبریٹ کرنے سے خوشی کا احساس پیدا ہوتا ہے, زندگی کا احساس پیدا ہوتا ہے, ایک دوسرے کا احساس پیدا ہوتا ہے, امن کا احساس پیدا ہوتا ہے. نوروز کی مبارکباد پیش کرتا ہوں.
رانا شمشاد جی, آپ کا بہت بہت دھنیواد کہ آپ نے ہمارے کاریکرموں کے بارے میں, ہماری جو سبھا ہے, ہمارے ریڈیو کے بارے میں, ہماری سائٹ کے بارے میں, اس طرح اور عید نوروز کے سمبندھ میں بھی آپ نے جو وچار پیش کیے ہیں وہ بہت ہی اچھے تھے. اور ہم آپ کے لیے ایشور سے دعا کرتے ہیں کہ آپ جو ہیں سوستھ رہیں, کامیاب رہیں, اور اسی طرح ہمارے کاریکرم کو سنتے رہیں. جی دیدی
جی, تو بھیا تھوڑا سمے بچا ہے تو میں ایک کامنٹ شامل کر رہی ہوں. یمن میں سنگھرش ویرام کا انتراشٹری استر پر سواگت. اس پر زیاد لکھتے ہیں, یمن نے سعودی شاسن اور تتھا کتھت سنیکت عرب امیرات کے ساتھ امریکی شاسن اور تتھا کتھت روس کو ہرایا ہے. یمن عربوں میں سب سے شکتیشالی ہے.
بالکل آپ نے صحیح بات کہی, اور سب سے بڑی چیز یہ ہے کہ یہاں پر دیدی کہ یہ جو یدھ ویرام ہوا ہے वो युद्ध विराम जो है, इसको दुनिया तो युद्ध विराम मान रही है, लेकिन मैं अपने जो मेरा अपना दृष्टिकोण है वो ये है कि ये युद्ध विराम नहीं बल्कि यमन की जीत है। इसलिए कि 7 वर्षों से जो यमन सऊदी अरब जैसे शक्तिशाली देश जिसका साथ जो है वो अमेरिका दे रहा है और कई पश्चिमी देश दे रहे हैं, लगातार उसको हथियार दे रहे हैं, नए नए हथियार दे रहे हैं, अत्याधुनिक हथियार दे रहे हैं, उसके बाद भी यमन की जो सेना है, जो वहाँ के स्वयंसेवी बल हैं, लगातार इनका बड़ी दृढ़ता से मुकाबला कर रहे हैं और इन्होंने इस बात के लिए सऊदी अरब को, आले सऊद शासन को मजबूर कर दिया कि आज वो यमन से युद्ध विराम करने के लिए गिड़गिड़ा रहे हैं। बल्कि उन्होंने ये, आप अगर आप पढ़िएगा खबरों में, तो उन्होंने बाकायदा ये बहुत जोर दिया कि युद्ध विराम कर लिया जाए।
जी,
यमन ने इस बात पे इतना जोर नहीं दिया था जितना आले सऊद शासन ने दिया।
जी, तो भैया अभी समाप्त हो रहा है हमारा कार्यक्रम, तो पहले मैं कुछ ईमेल आईडी और अपना वेबसाइट का पता बता देती हूँ। हमारा ईमेल आईडी है hindi@wsiribir और हमारी वेबसाइट का पता है parstoday.com/hi।
तो अब हमारे कार्यक्रम का समय यहीं समाप्त होता है। अपने भैया रविश और दीदी मरियम को अनुमति दें। खुदा हाफिज़।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आपने सुना अपना मन पसंद कार्यक्रम पत्र संसार, और अब समय मुख्य समाचारों के सारांश का। तेहरान के अस्थाई इमाम जुमा ने कहा है कि परमाणु उद्योग ईरानी जनता का कानूनी अधिकार है। पाकिस्तान के उच्चतम न्यायालय ने नेशनल असेंबली के उपाध्यक्ष के फैसले को रद्द कर दिया है। जर्मन राष्ट्रपति ने रूसी राष्ट्रपति पर मुकदमा चलाए जाने की मांग की है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज़, शुभरात्रि।